हम इसी तरह खुदावन के सुरी में झुके रहेंगे और उसके गहरे मसा के लिए जो खुदावन का वादा है कि जहां दो या तीन उसके नाम से इकट्ठे होंगे मैं उनके दरमियान हाजिर नाजिर यानी कि आप मौजूद होगा और हम यहाँ पर एक जमात की सूरत में हैं और यहाँ तक बाइबल मुकद्दस कहती है कि जो कोई यीशु पर ईमान लाता है वो रूह कुदस का मक़दस है। तो हम सब दुआ मांगेंगे कि खुदा आज की शाम जो कलाम हम सुने खुदा खुदा हम अपने पूरे दिल पूरी जान पूरी ताकत पूरी अक्ल से और खुदा रूह सच्चाई से तेरे कलाम पर कबूल करने वाले बने। हम सब दुआ करना शुरू करेंगे। हालेलुया। खुदा की शाम के लिए खुदा आज की शाम पे याद दिलाती है कि आज से 2000 साल पहले यरूशलेम की गलियों में जब बादल चढ़ता हुआ गिरता हुआ गिरता और समुद्र हुआ वही कलनी के सफर पर जा रहा था और आज के दिन खुदावंद तूने अपने बेटे के वसीला से तमाम बनी इंसान के गुनाहों का कफारा दिया और उसने मसलूब होकर हम सब के लिए आसमान और जमीन के दरमियान लटके हुए वो रास्ता बना दिया ताकि हम तेरी हजूरी में तेरे पास बकसरत जमा हो सके, ना सिर्फ डर से ना सिर्फ खौफ से बल्कि पूरी तरेगी के साथ आके वक्त के मुताबिक तू हमारी जरूरतों में हमारी मदद कर सके। खुदा बाप आज के कलाम के वसीला से एक एक जिंदगी को बरकत देना। आज का कलाम का बीज अबलीस चुराने वाला ना बने। आज के कलाम का बीज खुदा खुदा हो पथरीली जमीन की तरह बेजड़ ना हो। आज का कलाम खुदा खुदा मां के किनारे पर गिरने वाली जमीन की मान खुदा खुदा बेफल ना रहे। आज का कलाम सरसब्ज और खुदा खुदा ऐसे दिलों की जमीन पर गिरे जो दिल तैयार है ताकि झड़ पकड़े आंधी आए तूफान आए हर तरह की मुश्किल आए कोई भी जिंदगी खुदा हो तेरे कलाम के मुकर ना हो। आज की शाम खुदा हमारी सारी जिंदगी में एक नया खुदा खुदा ईदे पैंती कोस का तजर्बा हो। आज की शाम हम एक एक जिंदगी खुदा खुदा तेरी तरफ अपने कान लगाने वाले बने तेरी आवाज को सुनने वाले बने और खुदा जिन बातों में हाँ करने की जरूरत है हाँ करने वाले बने जिन बातों में नहीं कहने की जरूरत है उनमें नहीं कहने वाले बने और तेरी ताबेदारी करके जमीन पर तेरे नाम को इज्जत और जलाल देने वाले बने तेरा नाम इज्जत और जलाल पाए। ऐ बाप तेरे नाम की तारीफ हो। हम सब कम होते जाए तू बढ़ता जाए तेरा नाम इज्जत और जलाल पाए। ये सब कुछ मांगता हूँ यीशु मसीह नासरी के नाम में आमीन। हालेलुया। यीशु मसीह के जलाल के लिए जोरदार तालियां। जब बाइबल मुकद्दस पढ़ सकते हैं लेख रहे हैं मेरे साथ निकाले नए अहदनामा में से लूका तबीब की मार्फत लिखी गई यीशु मसीह की चीज क्योंकि हम यीशु मसीह की जमीनी जिंदगी पर गौर कर रहे हैं और उसमें से हम देख रहे हैं सीख रहे हैं सुन रहे हैं ताकि क्या कर सके उस पर अमल कर सके। तो हमने पिछली बार जब स्टडी को शुरू किया था मुकम्मल किया था तो हम 14वें बाब में थे तो आए 14वें बाब की 25वीं आय से चंद आयात को पढ़ेंगे और यहां पर हम सीखेंगे शिगिर्दियत के बारे में शिगिर्दियत की लागत के बारे में शिगिर्दियत में खुदावंद यीशु मसीह की उन सच्चाइयों के बारे में और यहाँ पर आज हम सीखेंगे कि किन बातों में हमें नाफरमानी करने की जरूरत है और किन बातों में फरमान होता है क्योंकि बाइबल मुकद्दस हमें बहुत कुछ सिखाती है रूहानी जिंदगी के बारे में लेकिन जब हम उस रूहानी जिंदगी में पुख्ता होते हैं तो रूहानी जिंदगी में खुदा का कलाम हमें सिखाता है कि किन बातों में हमें नाफरमान होना है और किन बातों میں تابعدار. آپ کہیں گے کہ نافرمانی کے بارے میں بھی تو بات کرتی ہے. جی ہاں, بائبل مقدس کا خدا کا کلام ہمیں سکھاتا ہے کہ بہت سی ایسی باتیں ہیں جس میں ہمیں نافرمانی کرنے کی ضرورت ہے, اور بہت سی ایسی باتیں ہیں جس میں ہمیں فرما بردار بننے کی ضرورت ہے. سو یہاں پر خداوند یسوع مسیح کا کلام ہمیں یہ سکھاتا ہے. 25 آیت میں یہ لکھا ہے, جب بہت سے لوگ اس کے ساتھ جا رہے تھے تو اس نے پھر کر ان سے کہا, اگر کوئی میرے پاس آئے اور اپنے باپ اور ماں اور بیوی اور بچے اور بھائیوں اور بہنوں بلکہ اپنی جان سے بھی دشمنی نہ کرے تو وہ تو میرا شاگرد نہیں ہو سکتا. جو کوئی اپنی صلیب اٹھا کر میرے پیچھے نہ ہو لے نہ آئے وہ میرا شاگرد نہیں ہو سکتا. پاکلام کے پڑھے اور سنے جانے پر خداوند کی برکت ہو. اس حصے کو جب ہم دیکھتے ہیں تو یہاں پر جو معیار رکھا گیا ہے یسوع مسیح کے وسیلہ سے اس کے پیچھے چلنے کا, اس میں جب ہم دیکھتے ہیں تو بہت بڑا ہے. بہت بڑا سوال کیا جاتا ہے کہ ایک مسیحی ہوتے ہوئے مجھے کن باتوں میں فرما برداری اور کن باتوں میں نافرمانی کرنے کی ضرورت ہے. اور بہت دفعہ جب ہم اس حوالے کو پڑھتے ہیں تو یسوع مسیح نے جو معیار ہمارے سامنے رکھا ہے وہ کیا ہے کہ اگر تم میرے پیچھے آنا چاہتے ہو, تم میرے شاگرد بننا چاہتے ہو, اگر تم میرے نقش قدم پر چلنا چاہتے ہو تو تمہیں کن باتوں کو نہ کرنی ہوگی, کن رشتوں کو تمہیں نہ کرنی ہوگی, کن باتوں کو تمہیں جو اہم ہیں انکار کرنا ہوگا. اور یہاں پر یسوع مسیح کہتا ہے کہ اگر کوئی میرے پاس آئے یعنی کہ میرے پیچھے آئے, اگر کوئی میرے نزدیک آئے, اگر کوئی مجھ سے رفاقت رکھنا چاہے, اگر کوئی میرے ساتھ چلنا چاہے تو اس کے لیے جو شرط ہے وہ کیا ہے, اپنے باپ اور ماں اور بیوی اور بچوں اور بھائیوں اور بہنوں بلکہ اپنی جان سے بھی دشمنی نہ کرے تو میرا شاگرد نہیں ہو سکتا. بھائی کہاں جا رہے ہیں آپ, بیٹھے آ جائیں یہاں پر. یہاں پر بہت اعلیٰ معیار رکھ دیا گیا ہے یسوع کے پیچھے چلنے کا. سو بہت دفعہ سوال اٹھتا ہے کہ کیا مجھے اپنے ماں باپ کی تابے داری کرنی چاہیے؟ جی ہاں, ہر ایک بات میں بائبل مقدس کہتی ہے کہ تم اپنے ماں باپ کی تابے داری کرو, فرما برداری کرو اور ان کی تعلیم پر جو انہوں نے خدا کے کلام میں سے تمہیں دی ہے اس پر عمل کرو. لیکن سوال ہوتا ہے کہ اگر ماں باپ آپ کو خداوند یسوع مسیح کے پیچھے چلنے سے روکے تو پھر کیا کرنا چاہیے؟ ماں باپ کی ماننی چاہیے یا قادر مطلق خدا کی ماننی چاہیے؟ یہ سوال ہے آپ سے, کیونکہ یہ وہ حصہ ہے جس میں ہمیں فیصلہ کرنا ہوگا کہ ہم رشتوں کو اہمیت دیں گے یا یسوع مسیح کو. اچھی بات ہے کہ ماں باپ کہیں کہ خداوند کے گھر میں جاؤ, تعلیم حاصل کرو, ہر ایک کام کرو, لیکن اگر وہی ماں باپ بہن بھائی بچے اور آپ کی اپنی جان آپ کو کہے کہ یسوع کے پیچھے نہیں چلنا تو پھر کس کے پیچھے چلنا چاہیے؟ سو ان باتوں میں ہمیں نہ کرنی ہوگی اگر ضرورت پڑے اپنے ماں باپ کو بھی کہ ہاں آپ نے مجھے جنم دیا, ہاں آپ نے مجھے زندگی دی, ہاں آپ نے مجھے سکھایا, میری دیکھ بھال کی, لیکن جب موقع آئے کہ یسوع کے پیچھے چلنا ہے تو اگر بیوی بچے کوئی اور رشتہ کوئی اور زندگی بھی سامنے آئے کہیں گے میری مانو یسوع کی نہ مانو تو فیصلہ کیا کرنا چاہیے؟ یسوع کا. تب ہماری زندگی میں وہ کلام پورا ہوگا, جو کوئی اپنی صلیب اٹھائے میرے پیچھے نہ آئے وہ میرا شاگرد نہیں ہو سکتا. اس کی مثالیں بہت سی ملتی ہیں. کون سی باتیں ہیں جس میں مسیحی ہوتے ہوئے ایماندار ہوتے ہوئے ہمیں نافرمانی کرنے کی ضرورت ہے؟ مثال کے طور پر پرانے عہدنامہ میں خروج کی کتاب جب ہم اس کا پہلا باب دیکھتے ہیں 17 آیت میں سے جب پڑھتے ہیں تو پہلی آیات میں کیا کہا گیا, یوسف مر گیا اور ایک نوا فرعون آیا اور وہ بنی اسرائیل قوم کو کیا کرنے لگا, ستانے لگا, دکھ دینے لگا, جتنا زیادہ وہ ان کو دکھ دیتے تھے اتنا गुना ज्यादा वो बढ़ते गए और हुक्म जारी किया गया कि अब्रानी जितने भी पैलोटे हैं उन सब लड़कों को क्या किया जाए जी, कत्ल कर दिया जाए। और जो औरतें प्रेग्नेंट थी उनके लिए क्या था जी हुक्म था कि जैसे ही वो बच्चे को जने अगर वो लड़का है तो उसे क्या कर दिया जाए जी, कत्ल कर दिया जाए। तो वहां पर देखते हैं कुछ दाइयों को जिसे इंग्लिश में प्रेग्नेंट वाइफ कहते हैं या प्रेग्नेंट नर्स कहते हैं, वो क्या करती हैं, वो फराओं का हुक्म मानने की बनिस्बत क्या करती हैं, खुदा का खौफ मानती हैं और बहुत से बच्चों को जो पलोठे हैं लड़के हैं क्या करती हैं, बचा लेती हैं, उनको कत्ल नहीं करती है। वहां पर क्या लिखा है करूज के जब हम पहली बात को पढ़ते हैं उसकी सिताब तो बाइबल मुकद्दस बयान करती है कि उन्होंने क्या किया, खुदा के खौफ को ज्यादा जाना पसंद किया बनिस्बत मिस्र के हाकम के हुक्म की ताबेदारी। इन बातों में हमें फैसला करना होगा जैसे दाइयों ने किया। क्या लिखा है सतारवीं आयत में, लेकिन वो दाइयां खुदा से डरती थी सो उन्होंने मिस्र के बादशाह का हुक्म ना माना बल्कि लड़कों को जीता छोड़ दिया। यीशु मसीह के पीछे चलना एक तवाज़ुन है जिसमें हमें फैसला करना होगा किस चीज को हाँ किस चीज को ना, किस काम को करना है बातिल जाप करना और किस काम को नहीं करना। इसलिए बाइबल मुकद्दस तालीम ना सिर्फ देती है फरमा बरदारी की बल्कि नाफरमानी की कि हमें नाफरमानी करनी है। कब आपको याद होगा दानियल की किताब में जब हम तीसरे बाब में पढ़ते हैं वहां पर क्या हुआ, दानियल जब तीन बाब को देखते हैं तो वो ईमानदार यहूदी जिसमें दानियल मीशक अब्दुल मजू और दूसरे तमाम लोग वहां पर मौजूद हैं और ऐलान क्या किया गया था जी, जब नबूकदनेस्सर बादशाह का वो सोने का स्टैचू खड़ा किया जाए नरसिंगा फूंका जाए और हर तरह के साज बजाए जाए तो हुक्म क्या था, हर शहरी बाबुल का रहने वाला अपने सर तक ऊंधा होकर पांव तले गिर कर क्या करे जी, पांव पर घुटनों पर होकर सर झुकाकर उस मूर्ति को क्या करे, सजदा करे और उसे खुदा माने। लेकिन दानियल ने क्या किया, दानियल ने नाफरमानी की। दानियल ने क्या किया जी, नाफरमानी की। जब आप तीसरे बाब को पढ़ते हैं तो वहां पर हुक्म था कि नबूकदनेस्सर के सोने की बनाई हुई मूरत की पूजा करने के लिए हुक्म है अगर कोई ना करेगा तो दानियल जैसे और सदरक मीशक और अब्दनजू जैसे लोगों को जो नाफरमानी करेंगे कहां पर फेंका जाएगा जी, आपकी भट्टी। बाकी तमाम लोग फरमाबरदारी कर रहे हैं लेकिन ये चार सोमा देखते हैं क्या करते हैं जी, नाफरमानी करते हैं। इन बातों में हमें नाफरमानी करने की जरूरत है जैसे नए अहदनामा में रोमियो 13 बाब को जब पढ़ते हैं तो वहां पर हमें हुक्म मिलता है पौलुस रसूल क्या कहता है 13 बाब को जब पढ़ते हैं उसकी पहली आयत में, हर शख्स आला हुकूमतों के ताबेदार रहे क्योंकि कोई हुकूमत ऐसी नहीं जो खुदा की तरफ से ना हो और जो हुकूमतें मौजूद हैं वो खुदा की तरफ से हैं। बिल्कुल दुरुस्त है हुकूमत की ताबेदारी करें बनाए हुए निजाम की ताबेदारी करें लेकिन अगर वही निजाम आपको दानियल जैसी आजमाइश में ला कर खड़ा कर दे कि आपने यीशु का नाम नहीं लेना, आपने बाइबल मुकद्दस नहीं पढ़नी, आपने खुदा का कलाम नहीं किसी को बताना, आपने दुआ नहीं करनी और अगर सजदा करना है तो किसी बुद्ध को करना है, अगर किसी का नारा लगाना है तो किसी बुद्ध का लगाना है, तो इन हालात में पौलुस रसूल कहता है हमें बेहतर है कि उन आला हुकूमतों की ताबेदारी ना करें। और इसीलिए खुदावंद यीशु मसीह यहां पर कह रहा है कि शगिर्दियत की कीमत क्या है, उसकी लागत क्या है, क्योंकि हर मसीही ईमानदार मसीही है लेकिन हर मसीही ईमानदार शगिर्द नहीं है क्योंकि शगिर्द बनाने के लिए مشکل میں پڑھنے کے لیے قیمت ادا کرنی پڑتی ہے. اور یہاں پر یسوع مسیح نے اس کی قیمت کیا رکھی ہے؟ اگر کوئی میرے پاس آئے اور اپنے باپ اور ماں اور بیوی اور بچوں اور بھائیوں اور بہنوں بلکہ اپنی جان سے بھی دشمنی نہ کرے تو میرا شاگرد نہیں ہو سکتا. اس بات میں کہا گیا ہے یہ نہیں کہ ہم سما برداری کرنے کے بجائے اپنے ماں باپ کو کہیں چلو بچو نافرمان بن جائے. نہیں, اگر ماں باپ کو نہ کرنی ہے تو ان حالات میں کریں جب وہ کہیں کہ گرجا گھر نہیں جانا, یسوع کے پیچھے نہیں چلنا, کیونکہ ان حالات میں ہم کہہ سکتے ہیں کہ نہیں, آپ کو نہیں, میں یسوع کو اول درجہ دوں گا. میں اپنی کہانی بتانا چاہتا ہوں, بہت بہت سال پہلے کی بات ہے. میں تارا منڈی میں کام کرتا تھا اور میں اپنے ہزاروں روپے کی ہر روز کی کیا کیجیے ہماری انکم تھی, ہزاروں 3-4 ہزار روپیہ ہر روز ہم بناتے تھے. تارا منڈی میں کام کرتے تھے, تڑکے 3 بجے اٹھنا, سارے دہلی وہاں پر کام کرنا, ہر طرح کے کام کرنا, وہاں پر بہت بڑا پیسہ کماتے تھے. لیکن جب میں نے یسوع مسیح کو قبول کیا اور وہاں پر جو مسئلہ تھا وہ بہت مسئلہ تھا کیا کہ بہت دفعہ بےمانی کرنی پڑتی تھی, بہت دفعہ چوری آپ کو آپ کی مزدوری ملتی تھی. تو میں نے کیا کیا, میں نے خدا کے ساتھ خدا سے کہا کہ خدا ہوں خدا اس دلدل سے مجھے نکال, میں نہیں چاہتا کہ تجھ پر ایمان رکھتے ہوئے اپنی محنت بھی کرو اور جب چھٹی لینے کا وقت آئے تو وہ کہیں کہ جی یہ عیسائی جو معاش کی ہے ان کو چوری چوری دے دو اور یہاں پھر چوری کرنی پڑے. تو یہ ساری باتیں چلتی رہتی اور میں نے خدا سے کہنا شروع کیا کہ خداوند میں اس کام کو چھوڑنا چاہتا ہوں, میں تیری خدمت میں مکمل آنا چاہتا ہوں. اور میں نے یہ فیصلہ کیا بہت زیادہ دعا کرنے کے بعد کہ میں اس کام کو نہیں کروں گا, کیونکہ اس میں بےمانی, اس میں چوری, اس میں ہر طرح کی وہ باتیں پائی جاتی ہیں. حالانکہ ہم خود محنت کرتے تھے لیکن اس کی مزدوری چوری میں بھی مل جاتی تھی. تو سب میں نے یہ کام چھوڑا تو گھر والے خوش نہیں تھے. میری ابھی یہاں پر بیٹھی ہے, میرا ابو کہتا تیرا دماغ خراب ہو گیا ہے کہ تو کام کا چھوڑ کر اور بائبل اٹھا لی ہے اور یہ کر لیا وہ کر لیا, اور ان حالات میں میں نے کس کو اولویت دی؟ اپنے کام کو نہیں, اپنے رشتے کو نہیں, اپنے ماں باپ کو نہیں, کس کو اہمیت دی؟ یسوع مسیح کے پیچھے چلنے کو, تاکہ یہ کلام پورا ہو کہ اگر تم اپنی ماں اور باپ کا بھی انکار نہ کرو گے تو میرا شریر نہیں ہو سکتا. اس لیے ان حالات میں ہمیں فیصلہ کرنا ہوگا کہ ہم کس کے پیچھے چلیں گے, کس کے پیچھے چلیں گے. کیونکہ آج بہت سے مسیحی, ایک عورت سے میری ملاقات ہوئی, اس نے اپنے گھر میں میٹنگ رکھی, میں اس کے گھر میں گیا اور اس عورت سے مجھے بات جو سیکھنے کی ملی. اس کے اپنا کوئی بیٹا نہیں تھا, اس نے لے پیا تو بیٹا لے کر پالا اور وہ اس سے بہت محبت کرتی تھی, وہ اس بیٹے کے ساتھ رہتی تھی, وہ اپنا اس نے اسے گھر دیا, اس کے ساتھ رہتی تھی, اس کے کھانے پینے ہر ایک چیز کی وہ فکر کرتی تھی, ہر بات میں وہ لگی ہوئی تھی. اور ایک دن خدا کے روح نے اس سے کیا کہا, خدا کے روح نے اس نے کہا لین, اس عورت کا نام لین تھا, خدا کے روح نے اس سے کہا کہ لین تو اپنے بیٹے کی پیروی کر رہی ہے نہ کہ خدا کے بیٹے کی. فیصلہ تجھے کرنا ہوگا کہ تم اپنے بیٹے کے پیچھے چلے گی یا خدا کے بیٹے کے پیچھے چلے گی, فیصلہ تجھے کرنا ہوگا. اور اس عورت نے کہا کہ اپنی ساری جائیداد جو بھی اس علاقے میں مکان جو بھی تھا وہ سب کو چھوڑ چھاڑ کر وہاں پر اس نے فیصلہ کر دیا, کسی اور ریاست میں اب وہ رہ رہی ہے. اور اس نے کہا کہ یہ مجھے سبق سیکھنے کو ملا کہ یسوع مسیح کے پیچھے چلنا کوئی اینی چینی سستی بات نہیں. اس کے لیے کیا ہے جی, بڑے بڑے فیصلے کرنے پڑتے ہیں جو دنیا کی نظر میں تو عجیب نظر آتے ہیں لیکن خدا کی نظر میں وہ کیا ہے, اہم اور درست ہے. آج بہت سے لوگ اپنی زندگی میں اپنی بیوی, اپنے بچے اور اپنے خیالات اور اپنے جذبات اور اپنے منصوبوں کے پیچھے چلتے ہیں نہ کہ خدا کے پیچھے. پاکستان میں آنے سے پہلے میرے لیے دعا کرے تھے خدا مطلب مجھے نہیں جانے کی ضرورت ہے. ابھی ابھی تو میں نے اتنا سفر کیا ہے یو ایس اے میں, میں گھر رہنا چاہتا ہوں دو چار ہفتے دو چار مہینے. میں نے تین چار کتابیں شروع کی ہوئی ہیں, میں ان کو ختم کرنا چاہتا ہوں, ان کو مکمل کرنا چاہتا ہوں. خدا کے روح نے کیا کہا, بہت سی روحیں ہیں جو انتظار میں ہیں جن کو خدا کا کلام سنانے کی ضرورت ہے, اس لیے تجھے جانا ہوگا. سو شگردیت میں ہمیں بہت سی باتوں میں فرما برداری کرنی ہوگی اور بہت سی باتوں میں نافرمانی, اور اس نافرمانی میں حکومت کی نافرمانی بھی ہو سکتی ہے. اگر حکومت کہے کہ بھی خدا کے بیٹے کا نام نہیں لینا تو بہتر یہ ہے کہ ہم پطرس اور یعقوب اور یوحنا کی طرح کہنے والے بنے کہ کیا ہم انسانوں کا حکم مانے یا خدا کے بیٹے کا. یاد نہ مال کی کتابوں کو جب پکڑ لیا گیا ان کو کوڑے لگائے ان کو مارا پیٹا اور کہا کہ اب اس یسوع کا نام لے کر دوبارہ منادی نہیں کرنا. انہوں نے کیا کہا, انہوں نے کہا کہ کیا ہم تمہاری بات ماننے پر نسبت خدا کے بیٹے خدا کی بات کو نہ مانے. ہمیں فیصلہ کرنا ہوگا کہ ان باتوں میں اس کو ہاں اس کو نہ کرنی ہوگی, کیونکہ آگے یسوع مسیح کہتا ہے اس کو اور وضاحت سے بیان کرتے ہوئے 28 میں آئے ہیں, کیونکہ تم میں سے ایسا کون ہے کہ جب وہ ایک برج بنانا چاہے تو پہلے بیٹھ کر لاگت کا حساب نہ کرے کہ آیا میرے پاس اس کے تیار کرنے کا سامان ہے یا نہیں. یسوع مسیح کے پیچھے چلنا بھی کیا ہے, لاگت کا حساب لگانا ہے کہ مجھے اس کے پیچھے چلنے کے لیے کن باتوں کی قربانی دینی ہوگی. ہاں تقریباً سال نہیں ہوا دونوں بھائیوں کی شگردیت کے لیے جو ڈھولک والا استاد وہ یہاں پر آیا, اسے استعفیٰ دیا گیا, اس کے ہاتھ پر کچھ روپیہ پیسہ رکھا گیا, اس کے لیے چائے بنائی گئی, اسے مٹھائی دی گئی اور ذمہ داری کیا کرنی تھی کاکے کی اور تدبیر کی کہ کیا کیا جائے جی, ان پر ہاتھ رکھے کہ ان کو سکھایا جائے. اور انہوں نے شگردیت کے لیے کیا کیا جی, لاگت کا حساب لگا لیا کہ اب سے ہم اپنے استاد کے ہاتھوں کی طرف دیکھیں گے, اس کے دیے ہوئے سبق پر کام لگائیں گے اور اس پر عمل کریں گے, تب ہی ڈھولک بجا سکیں گے. ورنہ کبھی بھی ڈھولک سیکھ نہیں سکتے. یسوع مسیح بھی یہاں پر کہتا ہے کہ پہلے ہی حساب کتاب لگا لو, اگر میرے پیچھے چلنا ہے تو ماں کو نہ کرنی پڑے تو کرنی پڑے گی, بیوی کو نہ کرنی پڑے تو کرنی پڑے گی, بہن بھائیوں کا انکار کرنا پڑے تو کرنا پڑے گا, اگر میرے پیچھے چلنا پڑے تو اپنی جان تک قربان کرنی پڑے تو کرنا پڑے گی, تب ہی تم میرے شاگرد کہلاؤ گے. اور اسی لیے یسوع مسیح نے کہا کہ برج بنانے سے پہلے لاگت کا حساب لگاؤ. ایسا نہ کہ جب نیو ڈال کر تیار نہ کر سکو تو سب دیکھنے والے یہ کہہ کر اس پر ہنسنا شروع کر دیں, او بڑھیا بھوگا مارتا سا, او میں آپ بنا میں وہ کرنا میں وہ کرنا, اور کچھ بھی نہ ہوگا. یسوع مسیح کہتا ہے برج کی مثال دیتے ہوئے, اس شخص نے مدامار اس شخص نے مارت تو شروع کی مگر تکمیل کر نہ سکا. آج ہمیں اپنی اپنی زندگی میں دیکھنے کی ضرورت ہے کہ کون سی باتیں ہیں جن کو ہم نے شروع کیا اور ختم نہیں کیا, کون سے ایسے کام ہیں جو ہم نے شروع کیے کہ خداوند ہم کریں گے لیکن ان کو پایا تکمیل تک نہیں پہنچا سکے کیونکہ لاگت کا حساب نہیں لگایا. یسوع مسیح کہتا ہے جو کوئی اپنی صلیب اٹھا کر میرے پیچھے نہ آئے وہ میرا شاگرد نہیں ہو سکتا. یہ بہت اونچا معیار یسوع مسیح نے رکھا ہے. یسوع مسیح کے پیچھے چلنے کے لیے ہمیں ہر روز فیصلہ کرنا ہوگا کس بات کو کس معیار کو کس دنیاوی کس روحانی کس بات کو نہ کرنی ہوگی اور کس بات کو ہاں کرنی ہوگی. اور اس کے ساتھ یسوع مسیح نے ایک اور مثال دی, یا کون ایسا بادشاہ ہے جو دوسرے بادشاہ سے لڑنے جاتا ہو اور پہلے بیٹھ کر مشورہ نہ کر لے کہ آیا میں 10,000 سے اس کا مقابلہ کر سکوں گا یا نہیں جو 20,000 لے کر مجھ پر چڑھاتا ہے. جنگ کے لیے اگر کوئی جائے, اگر پاکستان انڈیا کا جیسے کہ حالات خراب ہیں इंडिया के पास 50 लाख की फौज हो और पाकिस्तान के पास 50,000 की, तो क्या मैच बनता है इनका? नहीं। लागत का हिसाब लगाना जरूर है, ऐसे ही रूहानी जिंदगी में यीशु के पीछे चलने के लिए हमें हर रोज फैसला करना होगा कि किसको नहीं और किसको हाँ कहने की जरूरत है। और मैं यकीन से कहता हूं कि जब मैंने मुझ पर जब कहा गया कि जी तू पागल हो गया, काम काम छोड़कर यीशु की भक्ति में लग गया है, ये कर लिया वो कर लिया, और मैंने कहा कि मैं अपनी जिंदगी यीशु के लिए सर्व करूंगा, और उस यीशु ने मेरी वफादारी को देखा कि मैंने एक दिन या दो दिन के 4,000-5,000 के रुपए पैसे को छोड़कर यीशु के पीछे चला, आज उसने 1,000 नहीं 2,000 नहीं लाखों करोड़ों के हिसाब से क्या करता है अपने जलाल के लिए, ना सिर्फ पाकिस्तान में, अमेरिका में, अमेरिका से बाहर, यहाँ तक के उस जगह पर जाने का शर्फ बख्शा जहाँ पर यीशु मसीह का पसीना खून की बूंदे बन कर गिर रहा था, जब यीशु ने कहा ऐ बाप मेरी नहीं बल्कि तेरी मर्जी पूरी हो। यीशु मसीह कभी भी हमको क्या नहीं करेगा, हमसे बेईमानी नहीं करेगा। अगर हम उसके साथ वफादारी एक दमड़ी की करेंगे, वो हमें 100 दमड़ियां देने की कुदरत और ताकत रखता है। अजमा कर देखो खुदावंद कैसा भला होता है। इसलिए सारी गुफ्तगू सारे कलाम का हिस्सा करने का मकसद है, क्योंकि बहुत दफा लोग कहते हैं कि मुझे किन बातों में फरमा बरदारी करने की जरूरत है, किन बातों में नाफरमानी करने की जरूरत है। बाइबल मुकद्दस हमें वाज़ह तौर पर सिखाती है मिस्र की दाइयों के बारे में, उन्होंने बच्चों को कत्ल नहीं किया, खुदा का खौफ माना और बादशाह के हुक्म की नाफरमानी कर दी। यशवा और कालब के वक्त में हम देखते हैं राफाशा ने क्या किया, अपने हम वतनों से, उस शहर के तमाम सिपाहियों से झूठ बोला और उन दोनों को बचा लिया, और उन दोनों को बचाने की निस्बत खुदा ने क्या किया, उसे राजकुमार ठहराया। और राफाशा का नाम कहां पर मिलता है, यीशु मसीह के शजरनामे यानी कि उसके इस्मनामे में मिलता है, और 5 औरतों का नाम मिलता है मत्ती की इंजील के पहले बाब। अगर हमें झूठ बोलना पड़े, बहुत दफा ये मैं टेस्ट करता हूँ लोगों के सामने कि अगर आपको झूठ बोलना पड़े किसी की जान बचाने के लिए तो क्या करेंगे, तो ये है वो क्या है जी तरीका फरीसियों को जांचने का। बहुत से कहते हैं नहीं मैं झूठ नहीं बोल सकता, मैं मसीही हूं, मैं ये हूं, मैं वो हूं, लेकिन मैं उनसे सवाल करता हूं कि अगर तुम्हें अपनी सारी फैमिली बचानी हो और तुम्हें झूठ बोलने की जरूरत पड़ जाए तो क्या करोगे, अपनी रास्तबाजी को पकड़े रहोगे या अपनी रास्तबाजी में कि खुदा खुदा मेरे दिल को जानता है, मैं 10 जानों को बचा सकता हूं, क्या करोगे? तो बहुत दफा लोग बहुत से विंगे चिपे जवाब देना शुरू कर देते। मैं उनको कहता हूँ राफाशा को देखो, उसने झूठ बोला और खुदा ने उस झूठ को क्या किया, और उसको रासबाज औरत ठहरा दिया। चाइना में लोग हर रोज झूठ बोलते हैं, मसीही लोग क्यों, हमारे यहां तो हमें आजादी, हम खुलेआम चर्च लगा सकते हैं, चाइना में खुफिया चर्च, अंडरग्राउंड चर्च जिसे कहते हैं, अंडरग्राउंड चर्च। अगर एक मसीही बच्ची या बच्चा पकड़ा जाता है, वो उसे 6 महीने लोहे का हैंगर देगा, अपने लोहे का हैंगर, उनके पांव की नलियों को वो लोहे के हैंगर से मारते हैं दिन रात और खून निकलता रहता है, उनसे पूछते हैं कि बताओ दूसरे मसीहियों का ग्रुप कहां पर है, और वो बच्चे और वो नौजवान लड़कियां लड़के क्या कहते हैं, हम तो जानते नहीं किसी मसीही को। वो 6-6 महीने जेल काट लेते हैं, भूखे रहते हैं, मार खाते हैं, झूठ बोलते हैं, लेकिन किसी दूसरे मसीही को नहीं पकड़वाते। इन हालात में मैं कहूंगा कि हाँ अगर जरूरत पड़े किसी की जान बचाने की तो झूठ बोले, क्योंकि दाइयों ने झूठ बोला, झूठ बोले जिस तरह राफाशा ने झूठ बोला, ताकि किसी की जान बचा सके। اور اگر میں نہیں نہیں جی میں تو بڑا تمام ہوں بڑا ہوں چھوٹی بولوں گا اوویں دیہڑی جی کچھ اندر جھوٹ تو کسی کی جان بچاؤ نہیں آیا کہ فقی فریسی بن کے کہتے ہوئے ہوئے میں تو بڑا راست پاس بنتا یسو مسیح کے پیچھے چلنے کے لیے ہمیں فیصلہ کرنا ہوگا ہر روز جانچنا ہوگا پرکھنا ہوگا تائیوں نے پرکھا انہوں نے خدا کا خوف مانا پطرس اور یوحنا نے پرکھا انہوں نے کہا کہ تم اس نام یسو کو لے کر دوبارہ منادی نہ کرنا اس نے کہ انہوں نے کیا کہا ہم انسانوں کا حکم نہ دے کی بانسبت کس کا حکم مانیں گے خدا کا اور وہ منادی کرتے رہے آج کا کلام ہم سب کے لیے ہے کہ ہم کس طرح کے شاگرد بنیں گے سست لاپرواہ یا پھر کام شروع کیا اور کبھی بھی اسے ختم کر نہ پائے اور اس کے لیے یسوع مسیح کہتا ہے کہ اس شخص نے عمارت تو شروع کی مگر تکمیل کر نہ سکا ہماری روحانی زندگی کتنی ہم تکمیل کر چکے ہیں کیا حد تک بنیادی وچ کھوگن لگے ہوئے ہیں کہ ساری نیاں وا یسوع مسیح نجات دیتا ہے انجیل کی 66 بائبل کی 66 کتابیں ہیں اور اس میں 27 یہ ہیں 39 یہ ہیں اور کبھی بھی نیوں سے باہر نہیں نکلتے آج بہت سے لوگ ایسے ہیں نیاں جنا پھنسے رہو یسوع مسیح کہتا ہے کہ اگر نی رکھی ہے تو اسے تعمیر کرو تاکہ جو خدا نے شروع کیا ہے وہ خدا مکمل کر سکے بہت دفعہ ہم خدا کا کام اسے مکمل کرنے نہیں دیتے کیونکہ ہمارے سخت اور سرکش دل اور رویے یسوع مسیح کا کلام جو کوئی اپنی سلیم اٹھا کر میرے پیچھے نہ ہو وہ میرا شاگرد نہیں ہو سکتا بہت سے ایسے واقعات آپ کو بتا سکتا ہوں بائبل مقدس میں سے روزمرہ کی زندگی میں سے کہ شاگردیت کے لوگوں شاگردیت کرنے کے لیے لوگوں کو کن کن باتوں کا سامنا کرنا پڑتا ہے لیکن وقت تھوڑا ہے اس لیے اگر حکومت کہے کہ یسوع کا نام نہیں لینا تو حکومت کی نافرمانی کرنا بہتر ہے بانسبت خدا کی اگر حکومت کوئی بت عائد کر دے پورے شہر میں پورے ملک میں کہ جی آپ نے اس بت کی عبادت کرنی ہے نہ کہ زندہ خدا کے جو نام کرے گا اسے آپ کی بھٹی میں ڈالا جائے گا بہتر ہے کہ خدا کی پرستش اور سجدے میں آپ کی بھٹی میں چلے جائیں بانسبت کسی بت کی آپ کے سجنا کرنا پڑے کسی کی جان لینے کی نسبت بہتر ہے کسی کی جان بچائی جائے یہ ہے شاگردی کی لاگت آج خدا کے سوچنے خدا باپ تیرا شکر کرتا ہوں تیرے کلام کے لیے ہم سب کو سکھا کہ آج ہم نے اپنی اپنی زندگی میں کہیں اپنی بیوی اپنے بچوں کو اپنی زندگی میں کسی ضرورت کو کسی اور بات کو کسی دنیاوی سوچ اور خیال کو اول درجہ تو نہیں دیا ہوا کہ ہم ان کے پیچھے چل رہے ہیں نہ کہ تیرے بیٹے کے خدا نے تمام آئے ہوئے بہن بھائیوں کو بڑی برکت دے اور اگر کسی جگہ پر کوئی روحانی سستی کا شکنجا لگا ہوا تو ان شکنجوں کو توڑ تیرا پاک روح رہائی دے خاندان بحال ہو اس خدا خدا نیو کرسچن کلونی کی تمام کلیسیا کو بحال کر تاکہ روحانی سستی کے اس نیند سے جاگے اور روحانی طور پر بیدار ہو اور تیرا نام عزت اور جلال پائے اور خدا بند میری زندگی میں اگر کوئی روحانی تاریخی کام ہے جو تجھے نہیں پسند تو خدا خدا اسے بھی دور کر یسوع مسیح ناصری کے نام میں دعا مانگ